नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्ज आजदेखि नवौं वर्षमा प्रवेश गर्दैछ। 2065 साल चैत्र 14 गते बेलुकाबाट कृष्णसार एफएमले आफ्नो प्रसारण यात्रा शुरू गरेको थियो। नवौं वर्ष प्रवेशका अवसरमा हामीलाई अत्यधिक माया र साथका साथ यस क्षेत्रकै सर्वाधिक लोकप्रिय रेडियोको रूपमा उभ्याउनुहुने हाम्रा सम्पूर्ण आदरणीय श्रोता, शुभेच्छुक, विज्ञापनदाता, सहयोगी र कृष्णसार एफएम परिवारलाई हार्दिक बधाई र धन्यवाद व्यक्त गर्दै पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एशिया बैंक लिमिटेड।
स्थानीय चुनावका लागि सामाजिक सञ्जालको प्रयोग बढ्यो, बाँके राष्ट्रिय निकुञ्जका वन्य जन्तुलाई खाने पानीको समस्या।
बाँकेमा 36 जना बालबालिका बेपत्ता, बाँकेमै भूमाफियाहरूको संगठित जालो।
वर्ष दिन नपुग्दै नेपालगंजको फोर लेन सड़कमा खाल्टै खाल्टा, कैलालीको टीकापुर अस्पतालमा 55 करोड़को लगानीमा नयाँ सुविधा।
र दैलेखमा बहुविवाह गर्ने जोडीलाई 2 वर्ष कैद, आजबाट कृष्णसार एफएम 9 वर्षमा प्रवेश।
अलिकति पैसा जम्मा भइरहेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान्य गुल्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मा लिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेशन भइसकेका तर ओठ नाक नमिलेका, गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
पश्चिम डायरीको शुरूमा स्थानीय चुनावको सन्दर्भ छ। स्थानीय चुनावमा सामाजिक सञ्जालको प्रयोग शुरू भएको छ। आजको नागरिक पश्चिमेलीले लेखेको छ, 2 दिन अघि सुर्खेतको वीरेन्द्रनगरका व्यवसायी धर्मु भण्डारीले आफ्नो फेसबुक पेज मार्फत वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि कांग्रेसका 5 जना आकांक्षीको नाम सार्वजनिक गर्नुभयो। मेयरका लागि कांग्रेसमा आकांक्षी धेरै भए पनि उहाँले आफूले चिनेका र मनपर्ने नेताको नाम सार्वजनिक स्टाटसमा लेख्नुभयो। स्थानीय चुनावमा कांग्रेसको तर्फबाट वीरेन्द्रनगरको मेयरका लागि नेताहरूले कसलाई नेतृत्व दिए हुन्थ्यो, आफ्नो अभिमत लेख्नुहोस्। उहाँले डम्बर जीसी, कमलराज रेग्मी, कालीप्रसाद चाक्य, गोविन्द कोइराला, देवकुमार सुवेदी र अन्य भन्दै अप्सन राख्नुभयो। उहाँले पोस्ट गरेको स्टाटसमा 22 घण्टामै 76 जनाले कमेन्ट लेखे। यस्तै आइतबार हिजो आफ्नो स्टाटसमा एमाले बाँकेका एक नेता सूर्य ढकालले नेपालगंजका एकजना पूर्व मेयरको नामै किटेर उहाँ अबको स्थानीय निर्वाचनमा बलियो उम्मेद्वार रहेको दावी गर्नुभयो। यसको लागि उहाँले विभिन्न 6 तर्क दिनुभयो, यी त उदाहरण मात्रै हुन्। स्थानीय तहको निर्वाचन घोषणापछि अहिले राजनीतिक दलका नेता, कार्यकर्ता र चासो राख्नेले फेसबुक, ट्विटर, अनलाइन पोर्टल जस्ता न्यू मीडियाको प्रयोग गरिरहेका छन्। पश्चिमेली ब्यूरोले खबर लेखेको छ।
सुक्खायाम शुरू भएपछि बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुलाई खानेपानी समस्या भएको छ। निकुञ्जमा खानेपानीको भरपर्दो स्रोत नहुँदा सुक्खायाममा वन्यजन्तुमा पानीको समस्या चुलिँदै गएको हो। निकुञ्जले वन्यजन्तुको खानेपानी सुविधाका लागि 15 पोखरी निर्माण गरे पनि ती ओटा सुकेका छन्। अन्य पोखरीमा पानीको मात्रा घट्दै गएको छ। निकुञ्जका अनुसार करिब 60% भूभाग भावर र चुरी क्षेत्रमा पर्दछ। पानीको अभाव वर्षायाममा बाहेक अन्य सबै सिजनमा पर्ने गरेको निकुञ्जले जनाएको छ। निकुञ्जका कर्मचारीका अनुसार भावर क्षेत्रमा पानी सोच्ने र चुरी क्षेत्रमा मुहान भेटिएपछि जनावरको उपस्थिति नहुने भएकाले समस्या भएको हो। अधिकांश वन्यजन्तुको वासस्थान भावर क्षेत्रमा रहेको निकुञ्जले जनाएको छ। सहायक संरक्षण अधिकृत रविन चौधरीका अनुसार वन्यजन्तुलाई खानेपानी सुविधाका लागि 15 पोखरी निर्माण गरिएको थियो। प्राकृतिक रूपमा रहेका पानीका मुहानको पानी भण्डारण गरी पोखरी निर्माण गरिएको हो, तर पानीको पर्याप्त स्रोत नहुँदा 3 पोखरी सुकिसकेका छन्। आजको कान्तिपुरमा कृष्ण प्रसाद गौतमले खबर लेख्नुभयो।
बाँकेमा प्रहरीले संगठित अपराधको रूपमा अब जग्गा खरिद बिक्री भित्र भइरहेको आपराधिक खेललाई पनि राख्ने गरेको छ। नक्कली अधिकृत वारेसनामा बनाएर जग्गा छेउमा सड़क देखाएर खेतको जग्गा घडेरी बनाएर जग्गाधनीलाई विदेशी नागरिक बनाएर जग्गा कब्जा गर्ने बिक्री गर्ने सिलसिलेवार अपराधकै बीच बाँकेमा एक जीवित व्यक्तिको मृत्यु दर्ता बनाएर जग्गा खरिद बिक्री गरेको रहस्य खुलेको छ। बाँके चटार हाल कोहलपुर नगरपालिका वडा नम्बर 9 रहेको किता नम्बर 39 5 करिब 2 करोड़ बराबरको जग्गा नेपालगंज वडा नम्बर 6 बस्ने कल्लु ठठेर भन्ने दयाशंकर कौशलको नाममा दर्ता थियो। जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज वीरबहादुर थापाले दिएको जानकारी अनुसार दयाशंकरको मृत्यु दर्ता बनाइयो र उहाँको कुनै हकवाला नभएको भनेर मालपोत कार्यालय बाँकेमा नामसारीका लागि निवेदन दर्ता भयो। प्रहरी स्रोतले भन्यो, जग्गा पास गर्ने कार्यदेखि मृत्यु दर्ता बनाउने कार्यसम्म ठूलै गिरोहको हात छ। बाँकेमा अपरेशन भूमाफिया प्रहरीले शुरू गरेको छ। जिउँदै मृत्यु दर्ता बनाएर पनि जग्गा बिक्री गरिन्छ। विनय दीक्षितले दैनिक नेपालगंजमा खबर लेख्नु भएको छ।
बाँकेमा 36 बाल बालिका बेपत्ता भएको पाइएको छ। महिला बाल बालिका कार्यालयका अनुसार हराएका 100 36 बाल बालिका सम्पर्कविहीन भएका हुन्। बाल बालिका हराएका 100 उजुरी मध्ये 64 बाल बालिका परिवारको सम्पर्कमा आएको पाइएको छ। महिला बाल बालिका कार्यालय र शक्ति समूहद्वारा हिजो नेपालगंजमा आयोजित सरकारवाला निकायबीच समन्वयात्मक बैठकमा हराएका मध्ये 42 बालक र 22 बालिकाको भेटिएको कार्यालय प्रमुख सुनिता केसीले जानकारी दिनुभयो। प्रहरीको तथ्याङ्कमा हराएका मध्ये 36 बाल बालिका अहिलेसम्म पनि सम्पर्कमा नआएको देखिन्छ। उहाँले भन्नुभयो, पछिल्लो समय बाल बालिका हराउने क्रम बढ्दो रूपमा देखिएको छ। आजको सद्भावमा खबर छ।
दैलेखको नारायण नगरपालिका 7 28 वर्षीय गणेश बहादुर खत्री र महाबु गाउँपालिका 6 रानीबनकी 21 वर्षीय सीता कुमारी खत्रीलाई बहुविवाहको आरोपमा जिल्ला अदालतले जनै 2 कैद र 15,000 रूपियाँका दरले जरिवाना फैसला सुनाएको छ। जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितको एकल इजलासले बहुविवाहको मुद्दामा 2 कैद र जरिवाना सुनाएको हो। घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको पुष्टि भएपछि उनीहरूलाई अदालतले फैसला सुनाएको नागरिक पश्चिमेलीमा खबर छ। पश्चिम डायरीमा निर्वाचनमा दलित समुदायको सहभागिताका लागि आयोगको भूमिका।
प्रत्येक गाउँपालिकामा 2 दलितहरूको प्रतिनिधित्व र प्रत्येक नगरपालिकामा 3 दलितहरूको प्रतिनिधित्व र प्रत्येक वडामा चाहिँ अनिवार्य रूपमा एउटा दलित महिलाको प्रतिनिधित्वको व्यवस्था चाहिँ निर्वाचन ऐनले गरेका छ। त्यो ऐनलाई पूर्णतया कार्यान्वयन गराउनका निमित्त निर्वाचन आयोगसँग पनि हामीले कन्सल्टेसन गरिराखेका छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
होइन ए दाई, शैक्षिक सत्र पनि सुरु हुन थालिसक्यो, छोरा छोरी पनि ठुला भए, असल शिक्षा दिने विद्यालय नै फेला पार्न सकिन मैले त।
किन चिन्ता लिन्छु बहिनी, जिल्लाकै क वर्गमा पर्न सफल सैनिक आवासीय महाविद्यालय छँदैछ नि।
होइन, के छ र त्यस्तो सैनिक आवासीय महाविद्यालयमा?
आधुनिक र भव्यतम शैक्षिक प्रशासनिक तथा आवासीय संरचनाहरूमा सुविधा सम्पन्न छ। त्यति मात्र हो र, छोराहरूका लागि त सुविधा सम्पन्न आवास गृह छ। शिक्षाका आधुनिक चिन्तनहरू प्रति सचेत टिचिङ फ्याकल्टी, नन टिचिङ, एडमिनिस्ट्रेटिभ र प्यास्ट्रोल टिम पनि छ। बन्द हडतालमा पनि बिना अवरोध विद्यालय सञ्चालन हुन्छ। त्यति मात्र कहाँ हो र, विद्यालय अवधिभर अङ्ग्रेजी भाषामा पढाइ हुन्छ। प्रवेशिका परीक्षामा हालसम्म उत्कृष्ट अङ्क सहित 100% नतिजा निकाल्न सफल छ। सैनिक कल्याणकारी कोषबाट सञ्चालित यस सैनिक आवासीय महाविद्यालय मंगलगढी सुर्खेतमा शैक्षिक सत्र 2074 लागि निश्चित कोठामा कक्षा 4 सैनिक तथा गैर सैनिक विद्यार्थीहरूका लागि भर्ना खुल्यो।
भर्ना कार्यक्रम आवेदन फारम वितरण यही चैत 1 गतेदेखि 15 गतेसम्म, प्रवेश परीक्षा लिखित यही चैत 19 गते, अन्तर्वार्ता यही चैत 25, 27 र 28 गते, अन्तिम नतिजा प्रकाशन यही चैत 30 गते।
प्रिन्सिपलको कार्यालय सैनिक आवासीय महाविद्यालय मंगलगढी सुर्खेत।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा जनरल मेडिसिन जनरल सर्जरी स्त्री तथा प्रसूति रोग बाल रोग हाड जोर्नी तथा नसा रोग एकुपंक्चर फिजियोथेरापी भिडियो एक्सरे क्यान्सर पत्ता लगाउने बायोस्पी एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब आइभीपी युभीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363899
वाओ तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि
ए एउटा कुरा सुन न आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ इलेक्ट्रोनिक सामानको लागि भौता लिनु भएको रहेछ कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो उहाँले घरको एड्रेस पो दिनुभएछ कतै तिमीलाई त होइन
मै त हो नि
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोकमा जाऊ है त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है
हजुर कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोक होलसेल तथा फुटकर विक्रेता कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा स्तरीय घडी क्यामेरा साउन्ड रेकर्डर स्पिकर मोबाइल एलईडी टिभी फ्रिज विदेशी ब्रान्डका साउन्ड सिस्टम मोबाइल एसेसरीज आइफोन 7 प्लस ल्यापटप साथै स्यामसुङ सोनी स्काई बर्थ डी होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोक सम्पर्क नम्बर 081520615
ओहो दाई कता जाँदै हो
यसो मल लिन बाहिरतिर जान लागेको
कस्तो मल कहाँबाट ल्याउँदै हुनुहुन्छ
अब बजारमा जे पाइन्छ त्यही ल्याउनु पर्ला
त्यस्तो पनि हुन्छ दाई प्रत्येक वर्ष रासायनिक मलको असन्तुलित प्रयोगको कारणले माटोको गुणस्तरमा ह्रास आएको हुँदा माटोको सुधार गर्न नेपाल सरकारबाट जिल्ला कृषि विकास कार्यालय मार्फत प्राङ्गारिक मल खरिदमा कृषक दाजुभाइहरूलाई प्रति केजी बढीमा रु 10 सम्म अनुदान दिई प्रति एक कठामा कठा 50 केजीका दरले 1500 केजीसम्म अर्थात् 30 कठा 1 हेक्टरका लागि अनुदान दिने व्यवस्था रहेको समयमै आफ्नो सेवा केन्द्रबाट सिफारिस लिनुहोस् नजिकको डिलरबाट उक्त मल खरिद गर्नुहोस् र यो मौकाको फाइदा उठाइहाल्नुहोस्
हजुर विस्तृत जानकारीका लागि जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क राख्नुहोला
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ पश्चिम डायरी कृष्णसार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर
बाकी खबर को साथ में
प्रेस्टो प्रेशर कुकर
प्रेस्टो प्रेशर कुकर अब खाना पाक टेस्टी र हेल्दी छिटो छिटो वीएमआई ग्रुप को उत्कृष्ट उत्पादन
स्थानीय तहको निर्वाचनमा दलित समुदायको पहुँच सुनिश्चित गर्न निर्वाचन ऐनले प्रत्येक गाउँपालिकामा 2 जना र नगरपालिकामा 3 जना दलितको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ यस्तै प्रत्येक वडामा अनिवार्य 1 जना दलित महिलाको प्रतिनिधित्व हुनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको भए तापनि कार्यान्वयनमा भने चुनौती छ थप कुराकानी गर्दै राष्ट्रिय दलित आयोगका कार्यवाहक अध्यक्ष मञ्जित ताम्राकार
पछिल्लो अवस्थामा जुन निर्वाचन ऐनबाट प्रत्येक वडामा स्थानीय निकायको निर्वाचनमा प्रत्येक वडामा दलित महिलाको उपस्थितिलाई अनिवार्य गरेको छ त्यो चाहिँ राष्ट्रिय दलित आयोगको लबिङ र पहलमा
यो अहिले निर्वाचन आइरहँदा राष्ट्रिय दलित आयोगले कस्ता खाले कार्यक्रमहरूलाई अगाडि बढाएको छ
र अहिले स्थानीय निर्वाचनको सरकारले घोषणा गरिसकेको परिप्रेक्ष्यमा चाहिँ हामीले जुन निर्वाचन ऐनमा प्रत्येक गाउँपालिकामा 2 जना दलितहरूको प्रतिनिधित्व र प्रत्येक नगरपालिकामा 3 जना दलितहरूको प्रतिनिधित्व र प्रत्येक वडामा चाहिँ अनिवार्य रूपमा एउटा दलित महिलाको प्रतिनिधित्वको व्यवस्था जुन निर्वाचन ऐनले गरेका छ त्यो ऐनलाई पूर्णतया कार्यान्वयन गराउनका निमित्त निर्वाचन आयोगसँग पनि हामीले कन्सल्टेसन गरिराखेका छौँ
दलित समुदायको स्थानीय निर्वाचनमा प्रतिनिधित्व गराउने कुरा त भयो त्यो कानूनले पनि स्पष्ट रूपमा तोक्या छ तर त्यहाँसम्म पुग्नको लागि जुन दलित समुदायभित्र नेतृत्व तयार छ कि छैन त्यो मुख्य कुरा हो नि त
तपाईँले महत्वपूर्ण कुरा सोध्नुभयो अहिले यहाँ दुईटा खालको बहस चलिरहेको छ एउटा के भने कसैलाई पछाडि पारिएको समुदायलाई अधिकारको कुरा उठ्दाखेरि चाहिँ त्यो समुदाय तयार छ कि छैन त्यहाँ नेतृत्व छ कि छैन भन्ने खालका प्रश्नहरू उठ्छन् अहिलेको तपाईँको चाहिँ प्रोग्रेसिभ डेमोक्रेसीले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ मान्छे 2 किसिमले क्यापेबल हुन्छ सक्षम हुन्छ पहिलो कुरा अपर्चुनिटी पाइसके पछाडि सक्षम हुन्छ दोस्रो कुरा चाहिँ अपर्चुनिटी पाउनका लागि सक्षम भएर आउनुपर्छ भन्ने हुन्छ त्यसले दलित समुदायलाई तिमी पहिला सक्षम भएर आऊ तिमी पहिला सिकेर आऊ क्यापेबल भएर आऊ अनि त्यस पछाडि मात्रै तिमीले अपर्चुनिटी ग्राफ गर्न सक्छौ भन्ने कुरा गलत कुरा किन भन्दा हिजो राज्यले उनलाई सबै अधिकारबाट वञ्चित गर्ने अनि अहिले आएर तिमी अरू समुदाय जस्तै तिमी क्यापेबल भएर आऊ भन्न मिल्छ?
अब समय नै छैन, अब के गर्न सकिन्छ, कसरी दलित समुदायको पहुँच स्थापित गर्न सकिन्छ?
छोटकरीमा मैले भनेको निर्वाचनको मात्रै कुरा गर्ने हो भने जो क्यापेबल भएर आउँछ, जो सक्षम भएर आउँछ त्यो त भइ नै हाल्यो, जो आफैमा साँच्चीकै अलिकति नेतृत्व गर्न सक्ने सक्षम छैन त्यसलाई हामी ट्रेन दिन्छौँ, त्यसलाई हामी सिकाउँछौँ, त्यसलाई हामी ट्रेन दिएर एउटा राम्रो चाहिँ नेतृत्व जन्माउने काम गर्छौँ, त्यो काम चाहिँ राष्ट्रिय दलित।
अहिले तपाईँले यो भनिरहँदा योभन्दा अघिल्लाका वर्षहरूमा चाहिँ के गर्नु?
होइन, हामीले काम गरेका छौँ, नगरेको होइन, तर सीमित स्रोत साधन प्रयोग गरेर गर्ने काम चाहिँ बालुवामा पानी हाले जस्तो हुँदो रहेछ। केन्द्रमा एउटा राष्ट्रिय दलित आएको छ, जिल्लामा त्यसको कुनै संयन्त्र छैन, स्टेटमा त्यसको कुनै संयन्त्र छैन, केन्द्रमा भएको कामले समग्र 75 जिल्लामा देखाउनलाई तपाईँको सकिँदो रहेछ। अर्को कुरा, हामीसँग सीमित स्रोत साधन छ कि हामीले काठमाडौँदेखि दार्चुलामा भएको जातीय विभेदको घटनालाई अनुगमन गर्न जानका लागि झन्डै झन्डै 1.5 लाख रुपियाँ खर्च गरेर जानुपर्ने परिस्थिति छ। त्यो स्रोत र साधन राज्यले हामीलाई दिएको छैन, सीमित स्रोत साधन दिएको छ, जो कि त्यो स्रोत साधनले चाहिँ त्यहाँको कर्मचारीहरूलाई तलब खान पनि पुग्दैन।
अब के गर्ने त, यी यावत समस्याहरू छन्, दलित आयोग आफैमा सक्षम नभएको कुरा गर्नुभयो, आर्थिक रूपमा कमजोर भएको कुरा गर्नुभयो, अब राज्यले यी सबै कुराहरूलाई कसरी व्यवस्थित तरिकाले लैजानुपर्छ र स्थानीय तहमा जति पनि तोकेको छ दलित समुदायको प्रतिनिधित्व त्यो सुनिश्चित हुन्छ?
होइन, वास्तवमा मैले भन्छु के गर्नुपर्छ भन्दा, एक नम्बरमा पहिलो कुरा, संविधानमा व्यवस्था भएका दलित फ्रेन्डली जति पनि ऐन कानूनहरू बनेका छ त्यसको चाहिँ बनेका ऐनलाई कार्यान्वयन गराउनु पर्यो, जो बन्न बाँकी छ त्यसलाई विथिन 3 इयर्सभित्र चाहिँ बनाइहाल्नु पर्यो, बनाएर लागू गर्नु पर्यो, पहिलो कुरा। दोस्रो कुरा, जुन जातीय विभेद ऐन बनेको छ त्यसलाई कार्यान्वयन गर्नु पर्यो। तेस्रो कुरा, जुन सिडिओको नेतृत्वमा जिल्लामा बनेको संयन्त्र छ त्यसलाई पनि एक्टिभ गराउनु पर्यो। चौथो कुरा, दलितको सशक्तिकरण गर्नका निमित्त एवेरनेसका कार्यक्रमहरू देशका कुना काप्चामा लिएर जान जरुरी छ।
राष्ट्रिय दलित आयोगका कार्यवाहक अध्यक्ष मञ्जित ताम्राकार र सावित्री गिरी, ठेकेदार पप्पू कन्स्ट्रक्सन कम्पनीले निर्माण कार्य अधुरै छाडेर प्रयोगमा आएको 4 लेन सड़कको राजा जमुनाहा खण्डमा देखा परेका खाल्डाको दुर्घटनाको जोखिम बढ़ाएको छ। सड़कको बीच भागमा रहेका खाल्डोको कारण साना तथा ठूला सवारी साधनका चालकले हैरानी बेहोर्नु परेको छ। सड़कको दुरा अवस्था देखेर सर्वसाधारणहरू आक्रोशित हुने गरेका छन्। ठेकेदार कम्पनी र सरकारवाला निकायले सर्वसाधारणको जीव ज्यानमा खेलाची गरेको स्थानीय बासिन्दाको गुनासो छ। आजको सद्भावमा खबर छ,
दक्षिण कोरियाको सरकारले कोइका मार्फत कैलालीको टिकापुरमा स्वास्थ्य क्षेत्रमा 55 करोड लगानी गरेको छ। उसले स्वास्थ्य संस्थाको भवन निर्माण र उपकरणमा लगानी गरेको हो। कोइकाले टिकापुर अस्पताल हाताभित्र सुविधा सम्पन्न भवन निर्माण गरेको छ। सो भवनको क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर सुशील नाथ प्याकुरेल र कोइकाका नेपाल प्रमुख डाक्टर ह्यङ क्यू किमले हिजो एक समारोह बीच संयुक्त उद्घाटन गर्नुभयो। 26 शैया र 2 क्याबिन सुविधा सहितको भवनमा प्रसूति र अन्तरंग सेवा सञ्चालन गरिने अस्पताल विकास समितिका अध्यक्ष रतन खड्काले जानकारी दिनुभयो। यो सँगै अस्पतालमा 51 शैया पुगेको छ। योगेश रावलले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
3 प्रमुख राजमार्गसँग ग्रामीण भेग जोड्ने चियामा सड़क कालोपत्रे हुने भएको छ। जिल्ला समन्वय समिति बाँकेले चियामा सम्झना चोक खजुरा र सड़कपुरसम्मको करिब 39 किलोमिटर ओटासिल गर्न शुरू गरेको छ। जिल्ला समन्वय समितिका प्रमुख जिल्ला इन्जिनियर कमल कुमार अधिकारीले उक्त सड़कलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढ़ाइएको बताउनुभयो। उहाँले नाला कलवट लगायत गरी 73% काम पूरा भइसकेको र यही सातादेखि ओटासिलको काम अगाडि जानकारी समेत दिनुभयो। आजको कान्तिपुरमा खबर छ,
पश्चिम डायरीमा स्थानीय तहको निर्वाचन र महिला उत्साह।
धेरै पछि सरकारले यो जुन स्थानीय निकायको चुनावको घोषणा गरेको छ त्यसमा हामीहरू धेरै खुसी छौँ र महिलाहरूलाई पनि 40% सिटहरूको व्यवस्था गरेको छ र है त्यसमा चाहिँ हामीहरू पनि पर्न सक्छौ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगंज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर ब्रोसर क्यालेन्डर चेकबुक पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
हेर हेर भाडा माझेको ताल, भित्र कपडा त्यस्तै छन्, घर सफा गरेका छैन, पानीका गाग्रा रित्तै छन्, अझ रोएर पो नाटक गर्छे, मा आउँदासम्म सबै काम सक्ने।
यस्ता हिंसात्मक कार्यहरू गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। बालबालिकालाई संलग्न गराई गैर कानूनी कार्य आफू पनि नगरौं, अरूलाई पनि गर्न नदिऊ।
यदि बालबालिकालाई यौन दुर्व्यवहार, लागु औषध ओसार पसार, बालश्रम लगायतका कार्यमा संलग्न गराउने वा जबरजस्ती गर्ने गराउने कार्य गरेमा हदैसम्मको कारवाही हुन सक्छ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजद्वारा जनहितमा जारी सन्देश।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। महिला उम्मेद्वार नउठाउने राजनीतिक दलले यसपालि स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने व्यवस्था निर्वाचन ऐनमा गरिएको छ। प्रमुख वा उपप्रमुख मध्ये एक पदमा अनिवार्य रूपमा महिला उठाउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएपछि महिलाहरू अब आफ्नो सहभागिता बढ़नेमा उत्साहित देखिएका छन्। सुनौ विभिन्न क्षेत्रका महिलाहरूको भनाईसहित नागरिक आवाज।
मेरो नाम सुभद्रा शर्मा। अहिले चाहिँ धेरै पछि सरकारले यो जुन स्थानीय निकायको चुनावको घोषणा गरेको छ त्यसमा हामीहरू धेरै खुसी छौँ र महिलाहरूलाई पनि 40% सिटहरूको व्यवस्था गरेको छ र है त्यसमा चाहिँ हामीहरू पनि पर्न सक्छौँ र हाम्रा दिदी बहिनीहरू कम से कम 100 बाट 40% मात्र आउन सक्ने हुनुभयो भनेर हामी चाहिँ धेरै खुसी छौँ।
मेरो नाम परमेश्वरी पाठक हो। स्थानीय निर्वाचनका मैले के देखिराखेको छु भने अहिले एकदम धेरै दिनपछि यो निर्वाचन आएको छ। यहाँ अरू ठाउँमा 33% भनेको छ भने गाउँमा चाहिँ 40% गाउँ स्तर स्थानीय स्तरको निर्वाचनमा 40% महिला भनेर दिएको छ। यसमा हामी अहिले चाहिँ बाहिर निस्केर काम गर्ने अवसर पाउनु भएको छ।
म सुनिता आले खुसी नै लाग्छ किनभने अब यत्रो दिनमा अब कामहरू पनि ठप्प भइराखेको छ, त्यति राम्रो काम पनि हुन सकेको छैन। अब निर्वाचन भइसकेपछि कामहरू पनि हुन्छ राम्रोसँग होला जस्तो लाग्छ।
मेरो नाम रमा उपाध्याय हो। यो असाध्यै राम्रो अवसर हो यो महिलाहरूको लागि होइन, तर चाहिँ यो के अरे महिलाहरूको लागि अवसर त आयो तर पार्टीले चाहिँ निर्णय गर्दाखेरि चाहिँ एकदम निर्णय तहमा नै महिलाहरूलाई चाहिँ यो टिकट दिनुपर्ने हुन्छ। वार्डमा पनि वार्ड सदस्य मात्रै नभएर अध्यक्षमा पनि महिला नै उठ्नुपर्छ भन्ने चाहिँ पार्टीले एउटा निर्णय गर्नुपर्छ।
केही अघिसम्म गाउँ गाउँमा प्रशस्तै रहेका कोलहरू आधुनिक मिलले विस्थापित भएका छन्। परम्परागत कोलमा तोरी, तिल, चिउरी लगायतका तेलजन्य वस्तु पेलिन्थे। गाउँका आधुनिक मिल भित्रिएसँगै कोलहरू हराएका हुन्। ठूलो चेप्टो ढुङ्गाको बीचमा पुवाल पारी काठको 10 फिट जति लामो बियोलाई र पाटको सहायतामा गोलो घेरामा घुमाएर तेल पेल्ने गरिन्छ। पहिले तेल पेल्ने एउटै साधन कोल थियो। ढकारी गाउँपालिका स्थित बलाताकी 70 वर्षीय गोमा बुढाले भन्नुभयो, पहिले गाउँमा जताततै कोल हुन्थे, कोलमा पेलिन्थे, शुद्ध तेल प्रयोग गर्न पाइन्थ्यो, तर अचेल सबै ठाउँमा मिल स्थापना भएसँगै कोल हराउन थालेका हुन्। आजको कान्तिपुरमा मेनुका ढुङ्गानाले यो खबर लेख्नु भएको छ।
अछाममा कोल लोप हुन थालेको खबरपछि नेपालगंजको खबर छ। जिल्लामा बाँके जिल्लामा संचालित सहकारी संस्थाले 4 अर्ब 42 करोड़ रूपियाँ ऋण लगानी गरेका छन्। यस्तै संस्था मार्फत 4 अर्ब 20 करोड़ रूपियाँ निक्षेप संकलन भएको छ। सहकारी डिभिजन कार्यालय नेपालगंजका अनुसार सहकारीको कुल शेयर पुँजी 35 करोड़ 13 लाख रूपियाँ रहेको छ। कार्यालयका निमित्त प्राचार्य सागर अधिकारीले जिल्लामा कुल 403 सहकारी दर्ता रहेकोमा 219 सक्रिय, 107 सुधारोन्मुख, 71 समस्याग्रस्त र 4 निष्क्रिय रहेको जानकारी दिनुभयो। अर्जुन ओलीले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कञ्चनपुर घटनामा भारतले माफी नमाग्नु र अन्तर्राष्ट्रिय कानून बमोजिम क्षतिपूर्ति नदिनु लज्जास्पद भएको बताउनु भएको छ। हिमाल पहाड़ र तराई मध्यस्वराष्ट्रिय अभियानको हिजो धनगढ़ीमा समापन अवसरमा उहाँले सीमामा भएको घटना सरकारको कमजोर भूमिकाका कारण भएको दावी गर्नुभयो। आजको कान्तिपुरमा खबर छ।
रूकुमको सदरमुकाम मुसिकोट खलंगामा संगीत संग्रहालय निर्माण हुन लागेको छ। लोक सांगीतिक वाद्यवादनका सामग्री संरक्षणका लागि मस्त विष्ट संगीत संग्रहालय निर्माण हुन लागेको हो। क्षेत्र नम्बर 1 का सांसद गणेशमान पुनले संग्रहालय निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट 10 लाख रूपियाँ सहयोग गर्नुभएको छ। गणेश भिकले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपाल स्वास्थ्य कर्मी तथा कर्मचारी युनियन नेपालगंज मेडिकल कलेज प्रतिष्ठानको चौथो अधिवेशनले मुनिर खाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। आजको दैनिक नेपालगंजमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत। नागरिक मतमा हामीले लगातार स्थानीय निर्वाचनको सन्दर्भ उठाइरहेका छौं। अब हुने स्थानीय निर्वाचनका विषयमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 9 का महेन्द्र राज शर्माको विचार।
स्थानीय चुनावको घोषणा भयो, मिति पनि निश्चित भइसक्यो, अब करिब निर्वाचन आयोगले आफ्नो काम पनि सम्पूर्ण शुरू गरिसक्यो र करिब करिब निर्वाचन आयोगकै अनुसार भन्ने हो भने 70-80% काम सम्पन्न गरिसकेका छ। यो सरकार हो, चुनाव पहिले हुन्थ्यो, स्थानीय चुनाव हुन्थ्यो, त्यो सरकार हुँदैन थियो, त्यो इकाइ हुन्थ्यो, तर अहिले त अब त सरकारै हो। अब यो संहितामा जब देश गयो, संविधान जब यो संहितामा गयो, संहितामा गएपछि जुन हाम्रो संविधानले परिकल्पना गरेको संघीय सरकार संघीय राज्यको परिकल्पना गरेछ, त्यो संहितालाई कार्यान्वयन गर्न अथवा संविधानमा उल्लेख गरिएको संहितालाई कार्यान्वयन गर्नको लागि यो निर्वाचन अपरिहार्य छ र यो हुनुपर्छ र यो चुनाव भएपछि बल्ल संविधान कार्यान्वयन गर्न सहज र सरल पनि हुन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय चुनावका लागि सामाजिक सञ्जालको प्रयोग बढ्दो, बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई खानेपानीको समस्या।
बाँकेमा 36 बालबालिका बेपत्ता, बाँकेमै भूमाफियाहरूको संगठित जालो।
वर्ष दिन नपुग्दै नेपालगंजको 4 लेन सड़कमा खाल्टै खाल्टा, कैलालीको टिकापुर अस्पतालमा 55 करोड़को लगानीमा नयाँ सुविधा।
र दैलेखमा बहुविवाह गर्ने जोडीलाई 2 वर्ष कैद, आजबाट कृष्णसार एफएम 9 वर्षमा प्रवेश।
पश्चिम डायरी kisnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
अवस्था प्राविधिक सहयोगी गोपी सँगै लक्ष्मी र मतुला विदा हुन्छौं। आज चैत्र 14 गते सोमबार, मार्च 27 तारीक, आज कृष्णसार एफएम 94 मेगाहर्जको 9 वर्ष प्रवेशको दिन। स्थानीय निर्वाचन आउन अब 49 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
You